तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
यस हप्ताका प्रमुख समाचारमा नेपालमा कोरोनाको तेस्रो लहरको संक्रमण निकै कम भइसकेको छ। प्रतिदिन नयाँ संक्रमित हुने मानिसको संख्या 500 भन्दा कम छ भने सक्रिय संक्रमितको संख्या 14,000 हाराहारीमा छ। अमेरिकी सरकारले नेपाललाई दिन लागेको सहयोग एमसिसी फेरि पनि विवादित बनेको छ। एमसिसी प्रतिनिधि सभामा प्रस्तुत गर्ने दिन बुधबार सदन र सडकबाट त्यसको विरोध भएको थियो र 50 बढी प्रदर्शनकारी पक्राउ परेका थिए। शुक्रबार पनि फेरि त्यसै गरी विरोध भएपछि सरकार पछि हट्न बाध्य भएको छ। एमसिसी सदनबाट पारित गराउनका लागि प्रधानमन्त्री देउवा प्रतिपक्षी दलका नेता केपी ओलीलाई मनाउन ओली निवास बालकोट पुगेका छन्, तर यस विषयमा कुनै निष्कर्ष भने आएको छैन। प्रतिनिधि सभाको अर्को बैठक आइतबार हुने भनिएको छ। एमसिसीकै कारण नेपाल भू राजनीतिक द्वन्द्वको चपेटामा पनि परेको छ। एकातर्फ अमेरिकी नेता डोनाल्ड लूले नेपाललाई एमसिसी पास नगरे अमेरिकाले नेपाल सम्बन्धी नीति परिवर्तन गर्न सक्ने बताएका छन् भने अर्कोतर्फ चीनले अमेरिकाको जबरजस्ती कूटनीतिको विरोध गरेको बताएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाको आग्रहका बारेमा त्यस्तो अभिव्यक्ति दिएका हुन् भने अमेरिकाले नेपाललाई दबाव दिएको होइन भन्दै स्पष्टीकरण पनि दिएको छ। नेपालले ओमानमा जारी क्रिकेटको 2020 विश्वकपको छनौटमा लगातार दोस्रो जित हात पारेको छ। ओमान र फिलिपिन्सलाई हराएपछि नेपाल छनौटको सेमी फाइनलको नजिक पुगेको छ। र भोलि विश्व मातृभाषा दिवस। नेपालमा सन् 2022 जनगणना अनुसार 131 भाषा बोलिन्छन् र तीमध्ये कतिपय लोपोन्मुख अवस्थामा रहेका छन्। यस अवसरमा मैले भाषा आयोगका उपसचिव गेहनाथ गौतमसँग नेपालका मातृभाषाहरूका बारेमा कुराकानी गरेकी छु।
नेपालमा लोपोन्मुख अथवा जोखिममा परेका भाषाहरू कति छन् अनि तिनीहरूको अवस्था के कस्तो छ?
हजुर, नेपाल चाहिँ अब यहाँलाई थाहा छ, नेपाल चाहिँ बहुभाषी बहुसांस्कृतिक र बहुजातीय छ नि, बहुलतायुक्त मुलुक हो। नेपालमा भाषाहरूको संख्या पनि धेरै छन्। 2068 सालको जनगणना अनुसार चाहिँ नेपालमा 123 भाषाहरू रहेको र त्यो 6 भाषा परिवारका भाषाहरू नेपालमा रहेको भन्ने हाम्रो अभिलेखमा पाइन्छ। 2078 जनगणनामा सत्याएको हुने गरी भाषाहरूबाट 8 भाषाहरू पहिचान गरेको छ होइन। यसरी हेर्दाखेरि नेपालमा अहिले 131 भाषाहरू अस्तित्वमा छन् भनेर हामीले भनेका छौँ। किराँत समुदायका भाषाहरू धेरैवटा भाषा छन्, झन्डै 30 जति भाषा, 28 भाषाहरू चाहिँ किराँत समुदायका छन्। त्यसका अन्य विभिन्न परिवारका भाषा, परिवारका भाषाहरू बौद्ध बनाउने भारतली जस्तो भाषाहरू पनि छन् होइन।
हजुर, अनि यीमध्ये लोपोन्मुख अथवा जोखिममा परेका चाहिँ कति छन्?
लोपोन्मुख भाषा नेपालमा 37 छन् अहिलेसम्म अभिलेखमा होइन। यीमध्ये अब कुसुन्डा भाषा चाहिँ कस्तो छ भने विश्वमा अरू कुनै पनि भाषा परिवारमा नरहेको अलग खालको भाषा कुसुन्डा भाषा रहेको। यसको वक्ता चाहिँ अब अहिले वक्ता जीवित वक्ता एकजना मात्रै हुनुहुन्छ। त्यस्तै तिलुङ भाषा छ, बराम भाषा भयो, लुङथुम भाषा होइन, बिरा भाषा, यी भाषाहरू अलिकति लोपोन्मुख अवस्थामा रहेका भाषा छन्। यी भाषाहरूको उत्थानका लागि भाषा आयोगले भाषा कक्षा उत्थानका लागि भाषा कक्षा सञ्चालन गरेर भाषालाई रिभाइभ गर्ने काम गरिरहेको छ एकातिर भने, अर्कातिर चाहिँ यो भाषा संरक्षण तथा सम्बन्ध शाखाले भाषाहरूको अभिलेखन गर्ने काम गर्छ। त्यो अभिलेखन अन्तर्गत हामी त्यो भाषाहरूको वर्ण निर्धारण गर्ने काम गर्छौँ, शब्द सङ्कलन गर्ने काम गर्छौँ, त्यसको तार सङ्कलन गर्ने काम गर्छौँ, अनि भाषिक इतिहास लेखनको कामहरू गर्छौँ, अनि त्यस्तै गरेर भाषाको व्याकरण तयार गर्ने, शब्दकोश बनाउने जस्ता कामहरू गरेर भाषालाई वक्ताहरू नभएका भाषाको पनि हामी अभिलेखन गरेर त्यसलाई राख्छौँ, अभिलेखीकरण गरेर राख्छौँ। जसै बेला चाहिँ भाषा कुनै पनि बेला वक्ता नभएको बेला पनि त्यो भाषा जीवित राख्न सकिन्छ। भोलि कुनै बेला हिब्रूहरू जस्तै भाषालाई चाहिँ विस्तार गरेर विकास गरेर लैजान सकिन्छ भन्ने भाषाको अपेक्षा।
नेपाली अङ्ग्रेजी जस्तो भाषाहरूको कारणले चाहिँ अब थोरै वक्ता भएको भाषाहरू हराउँदै गइरहेका छन्। अनि आजकल चाहिँ नेपालका थुप्रै मान्छेहरू चाहिँ नेपाल बाहिर विदेश पनि गइरहेका छन्, त्यहाँनिर चाहिँ झनै जोखिममा भाषा परेको देखिन्छ। विशेष गरी विदेशमा बस्ने मान्छेले चाहिँ भाषा अर्को पुस्तामा हस्तान्तरण गर्नको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
भाषाहरूको जति वक्ता हुन्छ, जति भाषालाई हामी व्यवहारमा अभ्यास गर्छौँ, त्यति नै त्यो भाषा समृद्ध गरेर जान्छ, त्यसको निरन्तरता हुन्छ, पुस्तान्तरण हुन सक्छ। पुस्तान्तरणका लागि चाहिँ अब विशेष गरी विश्वव्यापी प्रभाव पनि हो, अङ्ग्रेजी त अन्तर्राष्ट्रिय भाषाले भाषा कुनै पनि देशको भाषालाई प्रभाव पारि नै रहेको छ, नकारात्मक प्रभाव पनि परेको छ कतिपय ठाउँमा होइन। नेपालमा पनि त्यो त्यस्तो अवस्था छ र त्यसै गरेर अब हिजो अब राज्यको नै अलिकति एक भाषिक नीति जस्तो पनि थियो, त्यति बेला पनि हाम्रो धेरै भाषाहरू संरक्षण गर्न सकिएन, कतिपय भाषा लोप भएर गएका छन्, अनि अलिअलि डुबुकिरहेका भाषाहरूलाई पनि अब हामी अलिक संरक्षण गरेर जान खोजिरहेका छौँ। विश्वमा अब यति बेलाको हाम्रो सन्देश के हुन्छ भने, विश्वमा जो जहाँ हाम्रो नेपाली समुदाय हामी आफूले आफ्नो भाषा सभ्यता संस्कृतिलाई बचाएर राख्नुपर्छ। यहाँहरूले आफ्ना बालबालिकाहरूलाई आफ्नो मातृभाषा आफ्नो मुलुकको भाषामा चाहिँ अलिकति बालबालिकालाई अभ्यस्त बनाउनुपर्छ, प्रयत्न गर्नुपर्छ। र त्यहाँ रहनुभएका प्रबुद्ध समुदाय चाहिँ जहाँ हुनुहुन्छ, प्रबुद्ध समुदायले नेपाल उत्पत्तिका भाषाहरू र मातृभाषा पठन पाठन अथवा मातृभाषा शिक्षा दिने औपचारिक अनौपचारिक फोरमहरू अथवा मञ्चहरू बनाएर पनि भाषालाई जोगाउन सकिन्छ, त्यो दिशामा लाग्नुपर्छ भन्ने लाग्छ।
अनि भाषा आयोगले चाहिँ कतिवटा भाषाको कक्षा सञ्चालन गरिरहेको छ अहिले?
अहिलेसम्म चाहिँ पाँचवटा भाषाको भाषा कक्षा सञ्चालन गरेको छ। त्यो हाम्रो भाषा चार चरणमा सञ्चालन हुन्छ होइन, कुचिन्डा भाषा काङमा छ, अनि अर्को चाहिँ लुङखिम भाषाको इलाममा छ, बराम भाषाको गोर्खा जिल्लामा, किरुङ भाषाको खोटाङ जिल्लामा, र दुरा भाषाको लम्जी जिल्लामा चाहिँ भाषा कक्षा सञ्चालन भइरहेको छ।
हजुर, अनि यो भाषा कक्षाहरू कस्तो भइरहेका छन्? यो वक्ताहरू सङ्ख्या बढेको छ कि अथवा के भइरहेको छ यसमा चाहिँ?
भाषा कक्षाकै आधारमा धेरै ठुलो अपेक्षा त हामी गर्न सकिन्न, तथापि त्यो भाषामा बोल्ने मान्छेहरूको केही न केही सङ्ख्या चाहिँ बढेको हामी अनुमान गरेका छौँ। जस्तै अब कुचिन्डा एकजना मात्रै वक्ता भयो, कुचिन्डा पनि अहिले बोल्ने मान्छे छन्, कुचिन्डा भाषामा गीत गाउने कुरा अभ्यास हुन थालेको छ होइन।
जस्तो सरकारी तर्फबाट चाहिँ के कस्तो प्रयास हुनुपर्छ जस्तो लाग्छ? किनभने अब हाम्रोमा नेपाली भाषा नै सरकारी कामकाजहरूमा चल्छ, बरु नेपालका भाषाहरूभन्दा चाहिँ अङ्ग्रेजी नै बढी चल्ने अवस्था छ अहिले। त्यो हिसाबमा अब प्राथमिक शिक्षामा अथवा पत्र पत्रिका साहित्य गीतहरू त्यस्तो त्यस्तो तर्फबाट कस्तो खालको सरकारी प्रयास हुनुपर्छ जस्तो लाग्छ?
भाषा आयोगले पनि अब मातृभाषामा शिक्षा प्रदान गर्ने अवस्था विभिन्न स्थानीय तहहरूमा कस्तो छ भने, हामीले आफूले पनि अध्ययन गरेर चाहिँ मातृभाषा शिक्षाको लागि सरकारले सिफारिस गर्ने क्रममा हामीले गरेका छौँ, 28 स्थानीय तहमा हामीले हेरेका छौँ होइन। नेपाल सरकार शिक्षा मन्त्रालयले 26 भाषा चलाएको छ, 26 भाषामा चाहिँ मातृभाषाको पाठ्यक्रम बढाएर नै विद्यालयमा पठन पाठनको प्रबन्ध गर्न सक्ने पूर्वाधार तयार गरेको छ, कतिवटा पठन पाठन भएको छ होइन। विभिन्न भाषिक समुदाय त्यो भाषा बोल्ने समुदायको अगुवाहरूले त्यो संस्था भाषिक संस्थाहरू नै स्थापना गरेर भाषाको संरक्षण समग्र विकासका लागि भाषा आयोगसँग तयार गरेर उहाँहरू अगाडि बढाउनु पर्छ।
भाषा अब यसरी कम बोलिने भाषा जोगाउनु चाहिँ खासमा गाह्रो काम हो, घरमा बोल्नु अभ्यास गराइराख्नु, बढी बोलिने अब नेपाली अङ्ग्रेजी जस्ता लोकप्रिय भइरहेका भाषाहरूमा जानु चाहिँ सजिलो काम हुँदो रहेछ, किनभने बरु धेरै मान्छेसँग कुराकानी गर्न सकिन्छ। त्यस्तो अवस्थामा भाषा हामीले जोगाइराख्नु पर्ने कारण चाहिँ के हो, यसको महत्त्व चाहिँ के हो आजको जमानामा?
भाषा हो सभ्यता, हाम्रो भाषा उदय उन्नति भन्ने एउटा कहावत छ, पारस्परिकले लेख्नु भएको होइन। भाषाले जस्तो हाम्रो सभ्यताको जग पनि हो होइन, हाम्रो परम्परागत ढङ्गबाट हाम्रा पुर्खाले आफ्नो उत्पत्ति पछि कसरी आफ्नो सभ्यतामा रूपान्तरण गरेर सभ्य हुँदै लेख्ने बोल्ने कुराहरूमा चाहिँ आफूलाई व्यक्ति गर्न लग्नु भएको छ भने, त्यो जुन अमूल्य निधि छ त्यो निधिको संरक्षण गर्नु राज्यको पनि कर्तव्य हो, व्यक्ति पनि कर्तव्य हो, र एउटा भाषा भनेको अन्तर्राष्ट्रिय सम्पत्ति पनि भएकोले गर्दा यो विश्व समुदायकै दायित्वभित्र पनि पर्छ। त्यसले गर्दा मानव सभ्यताको उत्थानका लागि र मानव सभ्यताको प्राचीन सभ्यतालाई जोगाइराख्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय तवरबाट नै यो निधिलाई संरक्षण गरेर जानुपर्ने आवश्यकता पर्छ। अहिले आदिवासी भाषा दर्शकको पनि अभ्यास भइरहेको छ, त्यसको कार्यान्वयन भइरहेको बेला छ। त्यसले गर्दा यो अन्तर्राष्ट्रिय महत्त्वको विषय भएकोले गर्दा विश्व समुदायले नै भाषाको संरक्षण सम्बन्ध र विकासका लागि लागि पर्नुपर्छ भन्ने भाषा आएको पनि धारणा हो।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।